सरकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डे। आदरणीय श्रोता, अध्ययन, रोजगारी र राम्रो भविष्यको खोजीमा जापान पुगेका धेरै नेपाली आज त्यहीँ सफल व्यवसायिक रूपमा स्थापित भइसकेका छन्। जापानको अनुशासित व्यावसायिक वातावरण, त्यहाँ उपलब्ध अवसर, विदेशी व्यवसायीले भोग्नु परेका चुनौती, नेपाल जापान बीचको आर्थिक सहकार्य र नेपालमा लगानीका सम्भावनाबारे आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। आज हाम्रो साथमा हुनुहुन्छ जापानमा लामो समयदेखि विभिन्न व्यवसाय सञ्चालन गर्दै आउनुभएका एकजना व्यवसायी तिलक बहादुर मल्ल। उहाँ लामो समयदेखि जापानमा बसेर पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार समेत हुनुहुन्छ। उहाँसँग जापानमा व्यवसाय स्थापना गर्ने यात्रादेखि नेपालमा लगानीको सम्भावना, नेपाली युवाका लागि अवसर र आगामी दिनमा नेपाल जापान आर्थिक सम्बन्धलाई अझ कसरी सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा कुराकानी गर्दैछौँ। मलाई सर स्वागत छ कार्यक्रममा।
हजुर नमस्कार, धन्यवाद।
लामो समयदेखि जापानमा बस्दै आउनु भएको छ र विभिन्न व्यवसाय पनि सञ्चालन गर्दै आउनु भएको छ। सञ्चार उद्यमदेखि लिएर शिक्षा क्षेत्रमा पनि जापानमा काम गरिराख्नु भएको छ, कसरी काम गर्दै हुन्छ? कुराकानीको सुरुवात यसैबाट गरौँ न।
जापान आफैमा एउटा अवसरै अवसरको देश हो भने
हजुर,
यहाँ चाहिँ मेहनत, परिश्रम, अनुशासन र समयको पाबन्दीलाई बुझ्ने मान्छेका लागि हरेक पलहरू अवसरका रूपमा लिन सकिन्छ। हामीले जुन हामी जापान आउने प्रवेश गर्ने बेलाका समय र अहिलेको समय धेरै फरक छ। तत्कालीन अवस्थामा नेपालीहरूको सङ्ख्या पनि कम थियो र उनीहरूका लागि अब अवसरका ढोकाहरू र धेरै कुराहरू एक्सेसका हिसाबले पनि अलिकति चुनौतीपूर्ण थियो पहिला। अहिले आएर चाहिँ नेपालीहरूको सङ्ख्या बढेसँगै नेपालीहरूसँगको उठबस, हिमछिम र सम्पर्क सम्बन्धले गर्दाखेरि सजिलै समस्याहरू समाधान गर्न, एकअर्काको सहयोग आदान प्रदान गर्न सजिलो भावनाले पहिलाभन्दा चाहिँ अब स्थापित हुनको लागि सजिलो छ। यद्यपि अहिले पछिल्लो समयमा जापान आउने नेपाली भाइ बहिनीहरूको एउटा चाहिँ नि अलिकति भन्नै पर्ने हुन्छ, नेपालमा भाषालाई राम्रो बनाएर आउन नसक्ने कारणले विभिन्न समस्याहरू उत्पन्न भइरहेको स्थिति छ भने, अर्कोतिर विदेशीहरूप्रतिको एउटा पोलिसी जापान सरकारले अलिकति कठोर बनाउन लगाएको हो कि भन्ने विषयले पनि व्यावसायिक क्षेत्र अलिकति चाहिँ प्रभावित हुन पुगेको छ अहिले। र खास गरी अब व्यावसायिक क्षेत्रमा अब सफलता हासिल गरिसकेकाहरूको लागि भन्दा पनि अलिकति निर्वाहमुखी व्यवसाय गर्दै आफ्नो र आफ्नो परिवारका सदस्यहरूको लागि भिसाको लागि केही न केही सानोतिनो घरेलु लेभलका व्यवसाय गर्दै आएका व्यवसायिक क्षेत्र अहिले चाहिँ निकै प्रभावित भएको स्थिति छ। त्यसो भएको हुनाले अहिले जापानका नेपालीहरू एउटा चाहिँ नि अनुभव, अवसर र चुनौतीको पिङमा मचिरहेको स्थिति हो। यसलाई चाहिँ अलिकति बुद्धिमत्तापूर्ण ढङ्गले यसलाई चाहिँ समन्वयकारी भूमिका खेलेर फेस गरेर यसलाई चाहिँ चुनौतीलाई अवसरको रूपमा लिएर समाधान गर्ने हो भने भविष्य राम्रो देखिन्छ। यद्यपि धेरै मान्छेहरूले जापानलाई सधैँका लागि विदावादी भएर फर्कनु परेको एउटा चाहिँ अलिकति दुःखद अवस्था पनि बढेको हो। जापानमा बस्ने नेपालीको इतिहासमा यो अहिले यतिखेर निकै चुनौतीपूर्ण समय र सङ्गीन घडी अथवा संवेदनशील अवस्था आइपरेको हो भन्ने मलाई लाग्छ।
यहाँ लामो समयदेखि जापानमा बसिराख्नु भएको छ, एउटा संचारकर्मी पनि हुनुहुन्छ, विभिन्न क्षेत्रका समस्याहरू पनि यहाँसँग ठोक्किन्छन्, यो विषयमा हामी कुरा गर्ने नै छौँ। त्योभन्दा अगाडि जापानमा व्यवसाय गर्ने नेपालीहरूको सङ्ख्या कस्तो छ र उनी सफल व्यवसाय हुन सकेका छन् कि छैनन्, के छ स्थिति बताइदिनु।
समग्रमा अहिले जापानको नेपालीहरूको जापानमा नेपालीहरूको सङ्ख्या करिब 3 लाख पुगेको छ भने अहिले 5,000 6,000 बिचमा चाहिँ जापानमा नेपाली व्यवसायीको सङ्ख्या रहेको अनुमान गरिन्छ। यद्यपि यो चाहिँ एक्ज्याक्ट डेटाहरू चाहिँ हामीसँग उपलब्ध छैन, तर पनि एउटा चाहिँ नेपाली व्यवसायी सङ्घ जापान, नेपालीज बिजनेस एसोसिएसन जापान भन्ने एउटा संस्था हामी आफै मिलेर बनाएका छौँ। त्यो संस्थाले यहाँका नेपाली व्यवसायीहरूको अलिकति आँकडा जम्मा गर्ने, उनीहरूको स्थिति, अवस्था, समस्याहरूको बारेमा भलाकुसारी गर्ने, सकेसम्मको सहजीकरण गर्ने कामहरू गर्दै आएको आधारमा भन्न सक्ने तथ्याङ्क हो यो। र जापानमा चाहिँ एउटा लेभलको व्यवसायीहरू हुनुहुन्छ नेपालीहरू, उहाँहरू असाध्यै राम्रो गर्नुभएको छ, उहाँले 100 नेपालीहरूलाई रोजगारी दिनुभएको छ भने ठुला स्केलका व्यवसायहरू उहाँहरूले चाहिँ गर्दै आउनुभएको छ, जहाँ कि जापानीहरू पनि उहाँहरूको लोभलाग्दो व्यावसायिक सफलता देखेर जापानीहरू पनि निकै डङ्ग परेको स्थिति हो भने, धेरै ठुलो सङ्ख्याको चाहिँ करिब पनि 60% जति व्यवसायीहरूको स्थिति चाहिँ अब अलिकति सङ्घर्षरत अवस्थामै, स्टेजमै रहेको देखिन्छ। त्यसमा पनि त्यसको हाराहारी आधार आदि जति चाहिँ अहिले चाहिँ यो पछिल्लो नियमले पछिल्लो पोलिसीले गर्दाखेरि प्रभावित भएको स्थिति हो र अबको एक डेढ वर्षभित्रमा यसलाई चाहिँ राम्रोसँग एउटा एक खालको व्यावसायिक क्षेत्रमा अगाडि बढ्न खोजिरहेको स्थिति र यसलाई चाहिँ छोडेर अर्को सेक्टरमा जानुपर्ने ट्र्याक चेन्ज गर्नुपर्ने स्थिति त्यो पक्कै पनि छुट्टिन्छ जस्तो लाग्छ। त्यसो भएको हुनाले जापानमा अबको स्थितिमा चाहिँ व्यवसाय गर्नको लागि त्यति सजिलो चाहिँ छैन र जति चाहिँ माथि उक्लिसक्नु भएको छ सफल भइसक्नु भएको छ उहाँहरूको लागि सहज हुँदै जानेछ भने सङ्घर्षरत स्थितिमा रहेका स्टेजमा रहेका साथीहरूको लागि व्यवसायको लागि अझै नै कठिन समस्याहरू आउने देखिन्छ।
नीतिगत कुरा गर्नुभयो नि, जापानले विदेशी लगानीकर्ताहरूलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन भयो हो, नीतिमा के परिवर्तन भएको छ?
जापानमा बस्नका लागि विभिन्न खालका भिसाहरू मध्ये एउटा भिसा चाहिँ अब व्यवसायिक भिसा हो। व्यवसायिक भिसा लिनको लागि एउटा कम्पनी दर्ता गर्नुपर्ने हुन्छ जापानमा र कम्पनी दर्ता गरिसकेपछि त्यो कम्पनीको क्यापिटल पुँजी चाहिँ अब यति हुनुपर्छ भन्ने निश्चित फिक्स गरिएको हुन्छ। त्यसलाई चाहिँ 6 दोब्बर बढाएर अहिले चाहिँ अहिलेसम्मको स्थिति चाहिँ गएको अक्टोबरसम्मको स्थिति चाहिँ 50 लाख एन थियो भने त्यसलाई बढाएर चाहिँ अहिले चाहिँ 3 करोड पुर्याइएको छ। त्यो एउटा समस्या भयो 3 करोड पुर्याउनु पर्ने। त्यसबाहेक चाहिँ जापानी भाषा जानेको हुनुपर्ने, कम्तीमा पनि N2 लेभलको जापानी भाषा जानेको ओनर या स्टाफ हुनुपर्ने अनि स्टाफहरू सबैलाई सामाजिक बिमामा चाहिँ प्रवेश गराएको हुनुपर्ने लगायतका थुप्रै हामी नेपाली सर्वसाधारण व्यवसायहरूको लागि त्यसलाई चाहिँ आफूले चाहिँ लागू गर्नका लागि निकै गाह्रो हुने नियमहरू सुरु गरेको छ। त्यसो भएको हुनाले यद्यपि यो नियम चाहिँ 2028 पुरा गरेको हुनुपर्ने भन्ने छ भने अहिले जो व्यावसायिक भिसा लिएर बसेका नेपालीहरू हुनुहुन्छ उहाँहरूले भिसा एक्सटेन्सन गर्न जाँदाखेरि ती मापदण्डहरू मध्ये कुनै पनि मापदण्ड चाहिँ एक्सनमा नगएको देखिएमा उहाँहरूलाई अलिकति 2 महिना 4 महिना 6 महिनाको भिसा दिएर उहाँलाई एक किसिमको चाहिँ वार्निङ दिएको जस्तो चेतावनी जस्तो दिएको अवस्था छ। त्यसो भएको हुनाले यो व्यावसायिक भिसालाई कन्टिन्युटी गर्नका लागि समस्याहरू देखिन्छन्। यद्यपि यसलाई चाहिँ सबै मिलेर अलिकति यहाँको कानुन व्यवसायहरू अथवा चाहिँ नि यसलाई हल गर्नका लागि अरू के उपायहरू हुन सक्छन् त्यो सबै तयारी गरेर गर्ने हो भने त्यसलाई समाधान गर्नै नसक्ने भन्ने चाहिँ होइन। तथापि पहिला जस्तो नेपालबाट सिधै आएर बिजनेस गर्ने, भर्खर चाहिँ अब युनिभर्सिटी सकेका पढाइ सकेकाहरूले बिजनेसमा जाने अथवा अरू अरू काम गर्दै गर्दा गरेको मान्छेले फेरि बिजनेस गर्छु भनेर व्यवसाय भिसा लिन चाहनेहरूको लागि भने यो करिब करिब चाहिँ अब एक किसिमले ढोका बन्द भएको हो कि भन्ने हामीलाई अनुभूति भइरहेको छ।
अहिलेको नीतिले केही समस्या पारे पनि यहाँहरू त पहिलेदेखि नै त्यहाँ व्यवसाय गरिराख्नु भएको छ। जापानमा लगानीकर्तालाई आकर्षित गर्ने सबैभन्दा बोलियो पक्ष के छ?
अब हामीले अब भन्नै पर्छ अहिलेसम्मको नेपालीहरूको जापानमा व्यावसायिक क्षेत्रलाई हेर्ने हो भने 90% भन्दा बढी चाहिँ करी बिजनेस रेस्टुरेन्ट व्यवसायमा बढी देखिनुहुन्छ, संलग्न भएको देखिनुहुन्छ र उहाँलाई यो गर्नुपर्ने पछाडिका कारणहरू पनि विभिन्न छन् होइन। त्यति धेरै राम्रो एक्सपर्ट भाषा पनि नचाहिने, धेरै लगानी पनि नचाहिने, आफैले गर्न सकिने, आफ्नै परिवारका सदस्यहरूलाई समेत काममा लगाएर रोजगारी सिर्जना गर्न सकिने र भिसाको लागि पनि समस्या हल गर्न सकिने लगायतका विषयले यो क्षेत्रमा मान्छेहरू धेरै आकर्षित भएको र त्यसलाई चाहिँ कपी गर्दै फलो गरेर धेरै मान्छेहरू यो क्षेत्रमा संलग्न देखिन्छन्। यद्यपि पछिल्लो समयमा अब ट्राभल एजेन्सी भयो, तपाईँको चाहिँ रियल इस्टेट भयो, एक्सपोर्ट इम्पोर्ट भयो, रेमिटेन्स भयो होइन, लगायतका अन्य आइटी क्षेत्रमा पनि नेपालीहरूको व्यवसाय अलिकति विस्तार हुने क्रममा हुँदै गर्दाखेरि अबको समयमा भने हामीले नेपालीहरूले नेपालीहरूलाई अर्थात् विदेशीहरूलाई नै लक्षित गरेर भन्दा जापानीहरूलाई लक्षित गरेर गर्ने व्यवसाय राम्रो देखिन्छ, जुन भनेको टुरिज्म सम्बन्धी हुनसक्छ होइन, एक्सपोर्ट इम्पोर्ट सम्बन्धी हुनसक्छ अथवा नेपालका उत्पादनलाई जापानको बजारमा ल्याउने र जापानको उत्पादनलाई नेपालमा लैजाने खालका व्यवसाय हुन सक्छन्। त्यसबाहेक एजुकेसन सेक्टरमा पनि मैले निकै राम्रो सम्भावना देखेको छु, जुन अहिले आएर हामीले 2013 एभरेस्ट इन्टरनेसनल स्कुल सुरुवात गऱ्यौँ। अहिले त्यो स्कुल चाहिँ नेपाल बाहिरको एकमात्र नेपाल सरकारद्वारा मान्यता प्राप्त एउटा स्कुल, इन्टरनेसनल स्कुल हो, जसलाई स्वीकृति लिनको लागि हामीलाई निकै गाह्रो भएको थियो। 2-3-4 वर्षसम्म हामीले सङ्घर्ष गर्नु परेको थियो भने अहिले आएर हरेक सिटीमा स्कुलहरू खोल्ने क्रम जारी भएको छ। करिब 10-12 स्कुलहरू पुगिसकेका छन्। यद्यपि उहाँहरूको कानुनी प्रक्रियाहरू चाहिँ अब यद्यपि उहाँहरू चाहिँ उसमै हुनुहुन्छ, पाइपलाइनमै हुनुहुन्छ, तर पनि जापानमा जन्मने र जापानमा चाहिँ स्कुल पठाउने उमेरका हाम्रा नानी बाबुहरूको संख्या अत्यधिक बढेको कारणले गर्दाखेरि जापानी स्कुल पनि यहाँ पर्याप्त नभएका होइनन्। यद्यपि यहाँ भाषा लगायतका समस्याले गर्दाखेरि उनीहरूलाई जापानी स्कुलमा पढाउँदाखेरि भोलि भोलि फेरि नेपाल फर्कनु पर्यो अथवा नेपालभन्दा अन्य देशमा चाहिँ नि भविष्य खोज्नु पर्यो भने जापानमा पढेका विद्यार्थीहरू जापानी भाषाभन्दा अरू भाषामा धेरै चाहिँ दखल त नहुने भएको कारणले गर्दाखेरि इन्टरनेसनल स्कुलको भविष्य असाध्यै राम्रो छ। एजुकेसन सेक्टरमा कलेज पढ्नेहरू युनिभर्सिटी पढ्नेहरूलाई पनि यहाँ चाहिँ हामीले सहजीकरण जति गर्नु पर्थ्यो त्यो गर्न सकिरहेको स्थिति छैन। त्यस कारणले गर्दाखेरि एजुकेसन सेक्टर आइटी सेक्टर लगायतका एक्सपोर्ट इम्पोर्ट क्षेत्रमा चाहिँ राम्रो देखिन्छ व्यवसाय गर्नका लागि जापानमा लगानी गर्न चाहने नेपालीहरूको लागि।
पछिल्लो समय 3 लाख भन्दा बढी नेपालीहरू जापानमा विभिन्न व्यवसाय अध्ययन अथवा रोजगारीको सिलसिलामा त्यहाँ गइरहेका छन् र धेरै नेपालीहरू जापानमै बस्ने मनस्थितिका साथ पनि त्यहाँ गइरहेको देखिन्छ। जापानमा जन्मिएका हुर्किएका नेपाली बालबालिकाहरूको नेपाली भाषा संस्कृति र पहिचान जोगाउनु पनि एउटा महत्त्वपूर्ण पक्ष हो। त्यो जोगाउनको लागि यहाँ जस्ता व्यवसायहरूले कसरी काम गर्दै हुनुहुन्छ?
यस्तो छ, अब जापानमा अब हामी करिब 3 लाख नेपालीहरू भएको एउटा नेपाली कम्युनिटी छ। यो कम्युनिटीमा हामी 100 भन्दा बढी संघ संस्थाहरू छौँ। त्यो संघ संस्थामा गैर आवासीय नेपाली सङ्घ एनआरएनए भयो, त्यसपछि गएर पत्रकार महासङ्घ भयो, जनजाति महासङ्घ भयो, त्यस्तै गरेर विभिन्न क्षेत्रका विभिन्न प्रदेशका विभिन्न जिल्लाका संघ संस्थाहरू छन्। ती मध्ये अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज छ होइन, त्यसपछि लोकदोरी प्रतिष्ठान लगायतका संघ संस्थाहरू छन्। आफ्नै क्षेत्रमा विभिन्न ढङ्गले क्रियाशील रहिरहेका ती संघ संस्थाहरूले हाम्रा भावी पुस्ता र आउँदो पुस्तालाई नेपाली, नेपालीपन, नेपाली भावना, नेपाल प्रतिको माया, हाम्रो भाषा संस्कृति साहित्य सद्भावलाई जोगाउनको लागि हामी सबै उत्तिकै चिन्तनशील छौँ। त्यसको केन्द्रबिन्दुमा रहेको छ एभरेस्ट इन्टरनेसनल स्कुल, पत्रकार महासङ्घ, लोकदोरी प्रतिष्ठान, एनआरएनए जापान जस्ता संस्थाहरू मिलेर हामीले आउँदो पुस्तालाई उनीहरूको मनभित्र रहेको नेपालीपनलाई जोगाइराख्नको लागि के गर्न सकिन्छ भनेर हामीले विभिन्न समयमा विभिन्न खालका कार्यक्रमहरू गर्ने गरेका छौँ। बाल प्रतिभा कार्यक्रमहरू, उहाँहरूलाई चाहिँ विभिन्न खालका कम्पिटिसनहरू, हाजिर जवाब प्रतियोगिताहरू, वक्तृत्व कला प्रतियोगिता लगायतका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छौँ भने बेला बखतमा विभिन्न चाडपर्वहरूमा विभिन्न अवसरहरूमा हामीले ती बालबालिका केन्द्रित उनीहरूलाई लक्षित गरेर उनीहरूलाई पार्टिसिपेट हुने गरी विभिन्न खालका प्रोग्रामहरू पनि हामीले चाहिँ लन्च गर्दै आइरहेका छौँ। हामीले यो विषय निकै संवेदनशील छौँ। यद्यपि हाम्रा नानी बाबुहरू जापानमा जति हुनुहुन्छ, जति उहाँहरूको प्यारेन्ट्स हुनुहुन्छ, उहाँहरू सबैलाई हामीले नेपाली पाठ्यक्रममा पढ्ने र पढ्न पाउने वातावरण बनाउन सकिरहेका छन्, किनभने सीमित मात्रामा स्कुल हुनु र विद्यार्थी सङ्ख्या नानीबाहरूको सङ्ख्या धेरै हुनाले र क्षेत्रगत हिसाबमा सबै ठाउँमा नपुगेको हुनाले पनि कतिपय धेरैजसो भनौँ न धेरैजसो प्यारेन्ट्सहरूले आफ्नो नानीबाबुहरूलाई चाहेर पनि अङ्ग्रेजी भाषामा, नेपाली भाषामा, जापानिज भाषामा सबै तिनवटै भाषामा सँगसँगै पढ्न पाइने स्कुल, इन्टरनेसनल स्कुलमा पढाउन चाहेर पनि एउटा सीमितताको कारणले गर्दाखेरि जापानिज स्कुलमा पढाइरहनु परेको स्थिति छ। र ती नानीबाबुहरूलाई नेपाल प्रतिको माया, सद्भाव र नेपालसँग जोडिने कार्यमा हामीले चाहिँ सकभर हामीले कोसिस गरिरहेका छौँ। विभिन्न अवसरहरूमा, विभिन्न कार्यक्रमहरूमा, विभिन्न संघ संस्था मार्फत यो चाहिँ हाम्रो एउटा चिन्ताको विषय पनि रहेको छ र छलफलका कायम विषयहरू पनि यो बन्ने गरेको छ पछिल्लो समयमा।
यहाँहरू विदेशमा लगानी गरिराख्नु भएको छ, मेहनत गरिराख्नु भएको छ र पछिल्लो समय त्यहाँ जाने विद्यार्थीहरू हुन् या वर्किङ भिसामा जाने व्यक्तिहरू हुन् अथवा व्यवसाय नै किन नहुन्, कि निराशाका कुराहरू पनि आइरहेका छन्, आत्महत्याको दर पनि बढेको भन्ने सुनिन्छ। त्यति मेहनत नेपालमै गर्ने हो अथवा त्यति लगानी नेपालमै गर्ने हो भने त सम्भावना नेपालमै पनि हुन्छ नि त, किन त्यस्तो दुःख कष्ट सहर जापान बस्नु पर्यो भन्ने प्रश्नहरू पनि यदा कदा उठ्ने गर्छन्।
अहिले पछिल्लो समयमा एउटा निराशाजनक एउटा चाहिँ अब तथ्य र तथ्याङ्कले के भन्छ भने हामी 1.5 वर्षको हारिमा करिब 70 जना युवा पुस्ताहरू, अन्डर 30 चाहिँ युवा पुस्ताका चाहिँ होनहार भाइ बहिनीहरूको अब एकदम आकस्मिक अथवा चाहिँ अकल्पनीय देहान्त भयो। ती मध्येको पनि 80% भन्दा बढी चाहिँ एउटा खालको चाहिँ अब भनौँ न सुसाइडको भन्ने छ होइन। त्यसो भएको हुनाले हाम्रो स्कुल, हाम्रो स्कुलिङ, हाम्रो एजुकेसन सिस्टम नेपालको हामी सर्टिफिकेटमा चाहिँ पास छौँ तर प्र्याक्टिकलमा चाहिँ कहीँ न कहीँ हाम्रो कमजोरी छ। किनभने हामीले सबै कुरा हामीले चाहिँ घरमा बस्दाखेरि स्कुलमा, कलेजमा, युनिभर्सिटीमा हामीलाई प्र्याक्टिकल विषयमा त्यति धेरै नसिकाइएको हो कि भन्ने एउटा छ भने, अर्कोतिर नेपालबाट जापानमा विद्यार्थीहरू अथवा कामदारहरू पठाउनका लागि काम गरिरहेका कन्सल्टेन्सीहरूले जापानमा भएको एउटा चाहिँ रोजगारी, पैसा कमाउने, एउटा आकर्षक कमाइ हुने, एउटा चाहिँ गन्तव्य राष्ट्रको रूपमा मात्रै चित्रित गरियो भने यहाँ गएर बुझ्नुपर्ने, जान्नै पर्ने, सिक्नै पर्ने, थाहा हुनै पर्ने विषयमा चाहिँ जानकारी गराइएन। त्यसो हुँदाखेरि आएको भोलिपल्टदेखि नै एउटा किशोर बाल, एउटा चाहिँ जवान, एउटा 20-22 वर्षको चाहिँ युवा जापान आइपुग्छ। आएको भोलिपल्टदेखि नै उसले नेपालमा बस्दाखेरि एउटा आफूले चिया खाएको गिलास पनि पखालेको हुँदैन। जापान आएको भोलिपल्ट उसले कलेज जानु पर्यो, फी तिर्नु पर्यो, सपिङ गर्नु पर्यो, खाना पकाउनु पर्यो, फोहोर मैला फाल्नु पर्यो, घरमा पनि पैसा पठाउनु पर्यो, साथीभाइसँग मिल्नु पर्यो, धेरै कुराहरूको एकैचोटि चाहिँ जिम्मेवारी आइपर्दाखेरि उहाँहरू चाहिँ सङ्गतको कुराहरू अब त्यसलाई चाहिँ ह्यान्डल गर्न सक्ने एउटा क्षमताको वृद्धि भइ नसकेको, परिपक्व भइ नसकेको, उसको सङ्गतले गर्दाखेरि अथवा चाहिँ उनीहरूलाई गाइड गर्ने राम्रो अभिभावकको अभावमा पनि उहाँले गलत डिसिजन गर्न पुग्ने, स्कुल नजाने अथवा रिफ्युजीतिर जाने अथवा आत्महत्या जस्तो चाहिने त्यस्तो अप्रिय चाहिँ कुराहरू सोच्ने, डिप्रेसनमा जाने लगायतका घटनाले यो चाहिँ निकै गम्भीर विषय बन्न पुगेको छ। यसका लागि सम्बन्धित सरकारहरूलाई सबैहरू अलिकति चनाखो हुनुपर्छ र अवेरनेस हुनुपर्छ। नेपालमै खास गरी अलिकति हामीलाई के लाग्छ भने नेपालमै ओरिएन्टेसन अलिक राम्रो गरेर पठाउनु पर्छ भन्ने लाग्छ। नेपालमा आएकै भोलिपल्टदेखि ट्रेन कसरी चढ्ने, हस्पिटल कसरी जाने, किनमेल कसरी गर्ने, कन्भिनियन्स स्टोरमा चाहिँ सपिङ कसरी गर्ने लगायतका दैनिक बोलीचालीका भाषाहरू चाहिँ निपुण बनाउने र अब आफूलाई अलिकति समस्या ह्यान्डलिङ गर्न सक्ने, अलिकति धैर्य गर्न सक्ने, अलिकति चाहिँ आफूले चाहिने दुःख कष्टलाई सहन सक्ने शक्ति पनि मान्छेमा हुनुपर्छ भन्ने कुरा चाहिँ यो पछिल्लो घटनाहरू देखाउँछ। त्यसकारणले यो विषयमा हामीले छलफल पनि चलिरहेको छ र हामीले नेपालका सम्बन्धित सरकारवालाहरूलाई के भन्न चाहन्छौँ भने खास गरी कलिला भाइ बहिनीहरूलाई विदेश पठाउनुभन्दा पहिला त्यो कस्तो देश हो, त्यहाँ कस्तो मुद्रा चल्छ, भाषा के हो, संस्कृति के हो, जान्नै पर्ने कुरा के हो, छिमेकीसँग कसरी व्यवहार गर्ने, फोहोर मैलाको व्यवस्थापन कसरी गर्ने, किनमेलका लागि ट्रेन चढ्दाखेरि यातायातमा ध्यान दिनुपर्ने कुराहरू के हुन्, त्यहाँ चाहिँ गर्नै नहुने कुरा के हो, गर्नै पर्ने कुराहरू के हुन् भन्ने कुरा चाहिँ आधारभूत विषयहरू पनि नसिकाइकन पठाउँदाखेरि यस्ता अप्रिय घटनाहरू बढेको भन्ने हाम्रो थम्म्याइ हो। त्यसकारणले ती व्यवसायहरू ती क्षेत्रमा काम गर्ने जो जो हुनुहुन्छ उहाँहरूले यसप्रति ध्यान दिनुपर्छ भन्ने हाम्रो सुझाव हो।
यसको लागि त जापानमा बस्ने धेरै नेपालीहरू छन्, नेपालीहरूको संस्था छन्, उहाँहरूले पनि अभिभावकीय भूमिका निर्वाह गर्न सक्छन् नि।
हो, त्यो पनि हो। त सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी नेपाल छोड्नुभन्दा पहिला उहाँहरूलाई राम्रो ओरिएन्टेसन भयो भने पहिलो समस्या हल गर्ने त्यहाँबाट सुरु हुन्छ भने यहाँ आइसकेपछि उहाँहरू कहीँ न कहीँ रजिस्टर हुनुपर्छ होइन, एम्बेसीमा अथवा एनआरएनमा अथवा कुनै संस्थामा अथवा आफ्नो जिल्लाको संस्थामा रजिस्टर भयो भने कति विद्यार्थी है, कहाँ कहाँ विद्यार्थी है, कुन लेभलमा पढ्ने है, कुन कलेजको हो भन्ने कुरा आँकडा भयो भने काम गर्न सजिलो हुन्छ। र यहाँ चाहिँ कतिपय अब हटलाइन नम्बरहरू छ, तपाईँलाई कुनै पनि समस्या पर्ने सम्पर्कमा आउनु होला, कोठा चाहियो, काम चाहियो, समस्या भयो, बिचल्ली भयो, बिखर्ची भयो, बिरामी भयो, एक्सिडेन्ट भयो, तर उहाँहरू सम्पर्कमा नआएपछि हामीले गर्न सक्ने कुरा के पनि हुँदैन। यद्यपि यो विषय पछिल्लो समयमा निकै पेचिलो ढङ्गले उठेको विषय हो, यो आत्महत्या जस्तो कलिला भाइ बहिनीहरूको यो चाहिँ एउटा अप्रिय चाहिँ निर्णय गरेर यसरी चाहिँ यो संख्या बढ्दाखेरि यसको चाहिँ प्रचार प्रसार बढी भइदिने हाम्रो मिडिया क्षेत्रबाट पनि गर्दाखेरि यसले अलिकति राम्रो चाहिँ सकारात्मक सन्देश दिन सकिरहेको छैन। यो विषयमा नेपालदेखि लिएर दूतावास, एनआरएन, यहाँका सङ्घ संस्था, मिडिया कर्मी, सञ्चार जगत सबैले ध्यान दिनुपर्छ भन्ने हाम्रो भनाइ हो।
मैले यहीँनिर जोडेको थिएँ व्यवसायिक कुरा पनि, त्यतिको मेहनत लगानी गर्ने हो भने नेपालमा पनि सम्भावना छ, तर मान्छेहरू विदेशतिरै आकर्षित भइरहेछन्।
यो विषय मलाई के लाग्छ भने एउटा चाहिँ हाम्रो नेपालमा एउटा भाष्य के छ भने विदेश जाने भन्ने एउटा भाष्य छ, विदेश जानुपर्छ, एकचोटि विदेशको अनुभव लिनुपर्छ भन्ने हुन्छ। जब एउटा चाहिँ कलिलो युवा विदेश पस्छ उसले चाहिँ उतै भासिन्छ, अब विभिन्न कुराहरूले उसलाई चाहिँ जेल छ अनि त्यसपछि गएर नेपालतिरको कुराहरू केही समयलाई बिर्सन्छ। तर हामीले जति अब दुःख गर्छौँ विदेशमा त्यो अनुसारको नेपालमै गर्ने भने पक्कै पनि हामी नेपालमै पनि यहाँभन्दा बढी कमाइ गर्न सकिन्छ र धेरैले कमाइ गरेर देखाइसक्नु पनि भएको छ। तर एउटा के छ भने नेपालमा सिस्टम त्यसपछि गएर चाहिँ त्यहाँ भोग्नुपर्ने शास्ति, कानुनी झमेलाहरू, प्रक्रियागत अब विभिन्न खालका चाहिँ धेरै खालका ढिलासुस्तीहरूले गर्दाखेरि मान्छेलाई त्यो फ्रस्ट्रेसन एक खालको छ भने मान्छेहरूले नेपालमै पनि केही गर्न सकिन्छ, लगानी नेपालमै गरौँ, एक एक लाख रुपियाँ उठाएर 100 जना हुने भने त 1 करोड हुन्छ, 1 करोडले नेपालमा ठुलो लगानीको काम गर्न सकिन्छ, त्यो खालको हामीले पनि सुरु गरेका हौँ केही समय अगाडि होइन। विभिन्न देशमा बसेका नेपालीहरूले 1-1 लाख उठाएर 2-4 करोड जम्मा गरेर केही गरौँ भनेर ती सबै कुराहरू जति हामी कुरा गर्छौँ त्यहाँ हामीले एउटा भविष्य देख्छौँ, एउटा अवसर देख्छौँ, त्यहाँ त्यो खालको त्यहाँको डिलिङहरू पाउँदैनौँ, अपेक्षाकृत हामी चाहिँ अलिकति निराशाजनक स्थितिमा पुग्छौँ। त्यसले गर्दाखेरि कतिपय अवस्थामा साथीहरू नेपालमा भन्दा बाहिर लगानी गर्नेहरूको पनि बाहुल्य नभएको होइन। त्यसलाई चाहिँ बिस्तारै हामीले नेपालतिरै आफ्नो मुलुकतिरै फर्काउनको लागि थोरै धेरै लगानी नेपालमै गर्नका लागि एक खालको वातावरण बनाउनुपर्छ। त्यसका लागि खास गरी राज्य र त्यहाँ नेपालमा हुनुभएका सरकारवाला निकाय सङ्घ संस्थाहरूले पनि केही न केही एक खालको चाहिँ अभियान चलाउनुपर्छ भन्ने मलाई लाग्छ।
जापानमा नेपाली व्यवसायहरूको दायरा विस्तार भइरहेको छ, तर गुणस्तर, पारदर्शिताका कुराहरू, दीर्घकालीन सोचका कुराहरूमा अझै परिवर्तन हुन सकेको छैन, जापानमा गए पनि सोच नेपाली नै छ, त्यही किसिमको काम भइरहेको छ भन्ने आरोप नेपाली व्यवसायी अथवा कामदारहरूमा लाग्दै आएको छ नि।
त्यो चाहिँ अब तपाईँको कुरामा सत्यता छ, स्वीकार्नुपर्छ। स्वाभाविक रूपले भन्नुपर्छ, हामी नेपालीहरू, हाम्रो पुर्खाहरू बिजनेसम्यान थिएनन्। मूल ज्वरो खोतल्दै जाने हो भने हामी कृषि क्षेत्रमा आधारित हाम्रा पुर्खा हो, हाम्रा बाबुबाजे हाम्रो अब खेतबारीमै काम गरेका हुन् र हामी पनि खेतबारीमै काम गर्दै हुर्कँदै आएका हौँ र हामी यहाँ बाध्यताले बिजनेसम्यान भएका हौँ, हामी पहिलो पुस्ता हौँ, त्यो पनि विदेशमा बाध्यताले हो। हाम्रो बिजनेसमा चाहिँ लामो चाहिँ इतिहास छैन, त्यस कारणले पनि व्यावसायिक चुनौतीहरूको बावजुद यहाँ सामूहिक लगानीका सोचहरू अवधारणाहरू सफल नभएका कतिपय प्रयासहरू असफल भएका उदाहरण पनि छन् र व्यावसायिक क्षेत्रमा कतिपय यो पारदर्शिताका कुराहरू अब नेपालीहरूले नेपालीहरूलाई दुःख दिएको कुराहरू विभिन्न खालका कुराहरू बेला बेलामा आउँछन्। यसमा चाहिँ प्रष्ट कुरा के छ भने हामी नेपालीहरूले जब आफूलाई दुःख समस्या पर्छ अनि त्यसको दोषारोपण अर्कोतिर सोझ्याउँछौँ त्योभन्दा पहिला आफू कति जेन्युन छ भन्ने विषय पनि हेर्नुपर्ने हुन्छ। आफ्नो डकुमेन्टदेखि लिएर आफ्ना चाहिँ सबै कागजपत्रदेखि लिएर आउने बेला गरेका अब सौदाबाजीका कुराहरू, गोप्य कोठामा गरिएका सम्झौताहरू, लेनदेनका कुराहरू, ती सबै कुरा हेर्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले जापान आउनु छ भने कम्तीमा पनि आफूले चिने जानेका बुझेका छिमेकका आफूका गुरु हुनसक्छ, साथी हुनसक्छ, होइन, उहाँहरूसँग सल्लाह लिएर म यो कारणले यसरी आउँदैछु भन्ने खालको कुराहरू सरसल्लाह लिने, सुझाव लिने, परामर्श गर्ने गर्नु पर्यो। अर्को कुरा, सबैभन्दा राम्रो कुरा चाहिँ भाषा सबभन्दा महत्त्वपूर्ण जापानमा भएको हुनाले भाषा राम्रो बनाएर आउने हो भने दुःख पनि पाइँदैन, अवसरै अवसर छ र कसैले कसैलाई कसैले पनि केही पनि गर्न सक्दैन। त्यसो भएको हुनाले भाषा नम्बर वान हतियार हो जापानमा र भाषा पनि हुँदैन, सिप पनि हुँदैन। उनीहरू चाहिँ आफै गल्ती काम गरेर आएका हुन्छन्, कतिपय अवस्था उनीहरूको डकुमेन्टेसनमा चाहिँ समस्या हुन्छ, उनीहरूसँग चाहिँ अब 10 वर्षको एक्सपिरियन्स भन्ने हुन्छ त्यो हुँदैन, त्यसले गर्दाखेरि काम गर्न जानेको हुँदैन। यी कारणले गर्दाखेरि कमजोरी चाहिँ दोहोरै पक्ष दुवै पक्षमा छ, यसको सुरुवात नेपालदेखि नै हुन्छ। त्यस कारणले यसलाई चाहिँ एकदमै निमित्यान नै गर्न सके पनि यसलाई चाहिँ अलिकति कम गर्ने कामहरू गर्न सकिन्छ, न्यूनीकरण गर्न सकिन्छ। यसका लागि नेपाल र जापानमा भएका सरकारहरू सबैले मिलेर पहल गर्नुपर्छ भन्ने मलाई लाग्छ। चुनौती चाहिँ अब व्यवसाय लगानीकर्ताहरूमा पनि देखिन्छ भने रोजगार गरिरहेका नेपाली दाजुभाइहरूलाई पनि त्यो समस्या आएको छ, किनभने कम्पनी नै एउटा खालको चाहिँ धराबमा परेपछि, कम्पनीको मालिक नै अब धराबमा परेपछि उनीहरूको रोजगारी अब सेक्योर हुने कुरो आएन। त्यसो भएको हुनाले पछिल्लो समय जापानमा समग्रमा भन्दाखेरि व्यावसायिक क्षेत्र, अधिकांश व्यावसायिक क्षेत्र चाहिँ अलिकति पछिल्लो नियम कानुनले गर्दाखेरि प्रभावित छ। यसलाई यसबाट चाहिँ नै उत्तीर्ण हुनको लागि केही 1-1.5 वर्ष हेर्नुपर्छ भन्ने मलाई लाग्छ।
जापानको विकासको मूल आधार अनुशासन अनि समयको सम्मान इमान्दारितालाई लिन सकिन्छ अथवा लिइन्छ पनि, तर यहाँहरू जस्ता नेपालीहरू विदेशमा बस्नु भएको छ, त्यो सबै सिस्टम देख्नु भएको छ, जान्नु भएको छ, त्यसलाई नेपालमा ल्याएर नेपाललाई पनि त्यही किसिमले अगाडि बढाउनको लागि यहाँहरू कसरी लाग्नु भएको छ?
नेपालमा लगानी भित्र्याउने र नेपालमा अब रोजगारी सिर्जना गर्ने विषयमा हाम्रो धेरै लामोदेखि एउटा अभियान चलेको छ। विदेशमा बस्ने नेपालीहरू कहीँ न कहीँ कतै न कतै गएर अवश्य नेपालीसँग एनआरएनएसँग जोडिएका हुन्छ। हामी पनि अब एनआरएनमा छौँ, स्थापना कालदेखि नै विभिन्न अभियानमा जोडिएका छौँ। त्यसो भएको हुनाले यो लगानी भित्र्याउनको लागि वातावरण सिर्जना गर्ने, रोजगारी सिर्जना गर्ने, अवसरहरूको बारेमा चाहिँ नि अब रिसर्च गर्ने सम्बन्धमा एउटा चाहिँ अब एनआरएनको अभियानमा अब धेरै लामो समयदेखि विभिन्न कार्यहरू पनि भइरहेका छन्। त्यसबाहेकका अब व्यावसायिक क्षेत्रले पनि नेपालमा लगानी गर्नका लागि विभिन्न समूहहरू मार्फत कम्पनी खडा गरेर नेपालमा विभिन्न ठाउँमा अब दूरदराजहरूमा पनि सानातिना उद्योगहरू खोल्ने कामहरू भइरहेका छन्। यद्यपि त्यसलाई चाहिँ अलिकति एक खालको कङ्क्रिट ढङ्गले एक खालको चाहिँ राम्रो अभियान चलाएर नेपालमा लगानी गर्नुपर्छ, अब हामी नेपालमै फर्कनुपर्छ, नेपालमा लगानी गर्यो नेपालको उत्पादन, नेपालमा रोजगारी लगायतका विषयमा चाहिँ नेपालको अर्थतन्त्रमा बलियो टेवा पुग्न सक्छ भन्ने खालको विषयमा हामी बहुतै सचेत छौँ, त्यो चाहन्छौँ पनि। यद्यपि त्यो खालको चाहिँ अब हामीले इम्प्लिमेन्ट भनौँ न सोचे जति अपेक्षा गरे जति सकेका छैनौँ। कारण के भइदिन्छ भने कहिलेकाहीँ हामी यहाँ जसरी सोचेका हुन्छौँ, नेपालमा जे सोचेका हुन्छौँ त्यो त्यहाँ फिल्डमा गएर हेर्दाखेरि त्यो पाइरहेका हुँदैनौँ। कतिपय अवस्थामा अब कानुनी झमेला एकातिर, अर्कोतिर चाहिँ अब हामीले त्यहाँ लगानी गर्ने भनेर धेरै शीर्षकमा धेरै अभियानहरू गऱ्यौँ, ती अब फलदायी हुन नसकेका ती अलिकति चाहिँ अप्रिय अनुभवहरूले पनि मान्छेहरूलाई सेटब्याक हुन पुगेको स्थितिहरू पनि छ। यद्यपि हाम्रो जन्मभूमि नेपाल हो, जाने नेपालै हो, नेपाल राम्रो नभएसँग हामीलाई खुसी मिल्दैन, सन्तुष्टि मिल्दैन। हाम्रो देश नेपाललाई जसरी हुन्छ समृद्ध बनाउनु पर्छ, त्यसमा कहीँ न कहीँ हामी सबैको भूमिका हुन्छ भन्नेमा हामी एक ठाउँमा छौँ। राज्य सरकार पोलिसी त्यहाँको चाहिँ सिस्टमलाई भने कहीँ न कहीँ समय, अनुशासन, पारदर्शिता जस्ता कुराहरूले एक ठाउँमा ल्याउनै पर्छ, अनि मात्र चाहिँ हामीले जति सोचेका हुन्छ त्यो त्यो अनुसारको काम हुन सक्छ जस्तो लाग्छ। त्यसो भएको हुनाले अहिले हामीले अलिक पछिल्लो समयमा केही आशाका किरणहरू नदेखेको होइनौँ, यद्यपि पछिल्ला केही घटनाहरूले ती आशाहरूलाई अलिकति निराशातिर धकिलिरहेको हो कि भन्ने जस्तो पनि सङ्केत गरिरहेका छन्। त्यसकारणले नेपालमा लगानी गर्नका लागि हाम्रो पहिलो मुद्दा, पहिलो चाहिँ एजेन्डा नै रहेको छ हामी सबै नेपालीका लागि।
हामी कुराकानीको अन्त्यमा पुगेका छौँ। धेरै नेपालीहरू जापानमा गइरहेका छन्, जाने तर्खरमा छन्, जाने तयारीमा हुनुहुन्छ,
हजुर
उहाँलाई के भन्नुहुन्छ?
तपाईँ जापानमा कुन भिसामा आउँदै हुनुहुन्छ, मेरो भिसाको क्याटेगोरी के हो, यो भिसाले के काम गर्नु पाउँछ र के काम गर्न हुँदैन भन्ने कुरो एक नम्बरमा थाहा पाउनु पर्यो। नम्बर दुईमा म कुन सिटीमा जाँदैछु, कुन कम्पनीमा जाँदैछु, त्यो कम्पनी कस्तो खालको कम्पनी हो, त्यो कम्पनीसँग भएको मेरो सम्झौता कति चाहिँ जेन्युन छ भन्ने कुरा बुझ्नु पर्यो। तेस्रो कुरा, तपाईँको सबैभन्दा जापानमा तपाईँको भाषा कम्तीमा पनि दैनिक बोलीचालीको भाषाको लेभलको भयो भने तपाईँलाई जापानमा कसैले पनि हेप्न सक्दैन, तपाईँलाई चाहिँ मिसयुज गर्न सक्दैन, त्यो भाषा चाहिँ राम्रो बनाएर आउनु पर्यो। र जापान आउनुभन्दा पहिला सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ म कुन भिसामा जाँदैछु भन्ने थाहा पाउनु पर्यो। धेरैजसो साथीभाइहरू, भाइ बहिनीहरू आफू कुन भिसामा आएको, कुन कम्पनीमा आएको, के काम गर्न हुन्छ, के हुँदैन, कुन चाहिँ लिगल हो, कुन चाहिँ इलिगल हो भन्ने थाहा नपाइपन हामफालेको देखिन्छ, त्यो चाहिँ त्यसो गर्नु भएन। त्यसकारण यदि आफूलाई थाहा छैन भने आफ्नो मान्छे जापानमा को छ, अथवा आफूले भन्दा जानेको, आफूले गुरु मान्ने आफ्नो अङ्कल दाजुभाइ साथीभाइहरू को हुनुहुन्छ, उहाँसँग परामर्श लिनुको लागि लाज मान्नु भएन। कतिपय साथीभाइहरू के गर्नुहुन्छ भने एकैचोटि जापान आइसकेपछि सम्पर्कमा आउनुहुन्छ, अनि त्यसपछि चाहिँ यसो भयो उसो भयो भन्ने खालको गुनासोहरू, आफ्नो समस्याहरू पोख्नुहुन्छ। त्यसले गर्दाखेरि के हुन्छ भने हामीले पूर्व तयारी थाहा भयो भने उसको को मार्फत आउन लागेको, कसरी आउनु लागेको भन्ने कुराहरू हामीले पनि यहाँबाट चाहिँ खोजबिन गर्न सक्छौँ। अहिलेको चाहिँ एआईको जमाना छ, इन्टरनेट छ, गुगल छ, होइन, अब त्यहाँबाट पनि पत्ता लगाउन सकिन्छ। त्यसकारणले अहिलेको नयाँ पुस्ता भाइ बहिनीहरू यदि कोही जापान आउँदै हुनुहुन्छ भने कम्तीमा पनि तपाईँले जापानको दैनिक जीवनयापन गर्नका लागि पर्याप्त ज्ञान, भाषा र जानकारी लिएर आउनुहोस् भन्ने अपिल गर्न चाहन्छु।
हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
धन्यवाद यहाँले पनि मलाई आफ्नो महत्त्वपूर्ण कार्यक्रममा मेरो केही भनाइहरू, अनुभवहरू सेयर गर्ने मौका दिनुभयो, आभारी छु, धन्यवाद।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौँ जापानमा नेपाली व्यवसायीको अवस्था, पछिल्लो समय जापान सरकारको नीतिमा आएको परिवर्तनले नेपाली व्यवसायीमा पारेको प्रभाव लगायत विषयमा जापानमा विभिन्न व्यवसायमा संलग्न रहनुभएका एकजना वरिष्ठ पत्रकार तिलक बहादुर मल्लसँग। यसै कुराकानी सँगसँगै सरकार कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।